بسم الله الرحمن الرحيم وبه نستعين وبعد. آٹھویں پارے کے اخیر میں حضرت شعیب علیہ الصلاۃ والسلام کی قوم کا تذکرہ چل رہا تھا کہ کیسے وہ لوگوں کا حق دینے میں اور ناپ تول میں کمی کرتے تھے، اور پھر جب حضرت شعیب علیہ الصلاۃ والسلام نے ان کو منع فرمایا کہ اگر تم ایسا کرتے ہو تو اس کی وجہ سے جو بازار کا بیلنس ہے وہ بگڑ جائے گا، اور کچھ لوگوں کو بہت زیادہ نقصان ہو جائے گا، کچھ لوگ فائدے میں رہیں گے، اس لیے تمہیں اس سے بچنا چاہیے، تو ان کی قوم نے وہ جواب دیا جو ہمیشہ جو ظالم قومیں رہی ہیں وہ ایمان والوں کو اور حق پہ رہنے والوں کو دیا کرتے ہیں. ان سے کہا کہ یا تو تم ہمارے دین میں آ جاؤ، نبی سے یہ کہہ رہے ہیں، یا تو ہم تمہیں تمہاری بستیوں سے، اپنی بستیوں سے نکال دیں گے، یا تو تم جیسے آج کی اصطلاح میں کہیں کہ گھر واپسی کر لو یا پھر ملک چھوڑ دو، اس کے علاوہ کوئی تیسرا راستہ نہیں ہے، تمہیں اسے ماننا پڑے گا. تو حضرت شعیب علیہ الصلاۃ والسلام نے فرمایا کہ کیا ہم اس کو ناپسند کریں تب بھی، یعنی تمہارا جو دین ہے وہ غلط ہے، اسی سے میں ہٹنے کے لیے کہہ رہا ہوں اور صحیح راستے پر بلا رہا ہوں، تو ہمیں یہ پسند نہیں ہے کہ ہم پھر سے جو غلط طریقہ ہے اس پر تمہیں باقی رکھیں اور خود بھی اس کو قبول کریں. پھر حضرت شعیب علیہ الصلاۃ والسلام کی قوم پر بھی جو عذاب آیا اس کا ذکر کیا گیا کہ ان پر فأخذتهم الرجفة فأصبحوا في دارهم جاثمين، کہ ایک زلزلے نے ان کو آ پکڑا اور وہ اوندھے منہ اپنے گھر میں رہ گئے. حضرت نوح علیہ الصلاۃ والسلام کی قوم پر جو ڈبونے کا عذاب آیا، پوری کشتی ڈبو دی گئی سوائے چند لوگوں کے، 80-82 لوگ جو ان کے ساتھ بچے تھے، اور دوبارہ ایمان والوں کی نسل چلی تھی ان سے. اور حضرت ہود علیہ الصلاۃ والسلام کی قوم پر سخت طوفان بھیج دیا گیا قوم عاد پر، اور سخت طوفان سے اور ہواؤں سے ان کو تباہ کر دیا گیا جو 7 دن تک اور 8 راتوں تک چلا. حضرت صالح علیہ الصلاۃ والسلام کی قوم، جو قوم ثمود تھی، انہوں نے مطالبہ کیا تھا کہ پہاڑ سے اونٹنی نکال دیں، اور جب زندہ اونٹنی ان کے لیے نکال دی گئی تو انہوں نے اس اونٹنی کے ساتھ بدتمیزیاں کی، جس کے نتیجے میں ان پر بھی سخت عذاب آئے، ان کو اوپر سے بھی پتھر برسائے گئے اور زمین بھی ہلا دی گئی ان کے لیے، اور وہ بھی اوندھے منہ اپنے گھروں میں رہ گئے. چیخ کا بھی عذاب ان کے اوپر آیا کہ ایسی چیخ ان پر مسلط کی گئی کہ کچھ ان کو سمجھ میں نہیں آتا تھا کہ یہ کیسی آواز ہے، خود بھی چیختے تھے اور خطرناک قسم کی آواز ہوتی تھی. حضرت لوط علیہ الصلاۃ والسلام کی قوم پر بھی اوپر سے بھی بارش برسائی گئی، پتھر کی بارش، زلزلہ نیچے سے آیا اور ان کی بستیوں کو پھر نیچے سے اوپر کر دیا گیا. جعلنا عالیہا سافلہ، جو اوپر کی عمارت تھی اس کو نیچے اور نیچے کے اوپر پلٹ دیا گیا، پوری بستی کو جسے تہو بالا کرنا کہتے ہیں، اوپر نیچے اس طرح بالکل برباد کر دیا گیا. حضرت شعیب علیہ الصلاۃ والسلام کی قوم میں بھی اوندھے منہ لوگ رہ گئے. اس کے بعد حضرت موسیٰ علیہ الصلاۃ والسلام کا تذکرہ آگے آ رہا، ان پر تو ان کی قوم پر تو کئی عذاب مسلط کیے گئے، فرعون کی قوم. اللہ تعالیٰ نے فرمایا کہ فارسلنا علیہم الطوفان، سخت قسم کا طوفان آیا، ٹڈیاں ان کے تمام کھیتوں کو برباد کر دیتی تھی، والجراد والقمل، اور کھٹمل ان کے بستروں میں اور ان کے گھروں میں، ان کے سونے کی جگہ، کھانے کی جگہ، ہر جگہ. اس کے بعد چچڑیاں جسے کہتے ہیں، جو غلے میں لگ جاتی تھی اور پورے غلے کو کیڑے برباد کر دیتے تھے. کھانا چاہتے تھے تو اس میں مینڈک نکل آتے تھے. والضفادع، اور پھر ان کے جتنے بھی پانی تھے، چاہے وہ کنویں کے اندر ہوں، تالاب میں ہوں، مٹکے میں رکھے ہوں، کہیں بھی جمع شدہ جو پانی ہوتا تھا اس میں خون آ گیا. والدم، آیات مفصلات، یعنی ایسی ایسی سخت نشانیاں اور اللہ کے عذاب ان پر بھیجے گئے کہ جس کا کوئی، جس کے تصور نہیں کر سکتا انسان. اللہ تعالیٰ نے فرمایا کہ اس کے باوجود انہوں نے کبر سے، غرور سے کام لیا، سخت مجرم لوگ تھے. جب ان پر عذاب آیا تو کہا کہ اے موسیٰ اپنے رب سے دعا کرو کہ عذاب دور، جب عذاب دور ہو گیا پھر غفلت میں پڑ گئے. تو قرآن نے یہاں حضرت نوح، حضرت ہود، حضرت صالح، حضرت لوط، حضرت شعیب، حضرت موسیٰ اور ان کے ساتھ حضرت ہارون تقریباً 6 یا 7 انبیاء کا ذکر سورہ اعراف میں کیا، چند چیزوں کا یہاں ذکر آیا، پھر سورہ ہود میں، پھر سورہ شعراء میں اور مزید باتیں ذکر کی گئیں۔ اور ان قوموں کا قصہ ذکر کرنے کے بعد قرآن نے یہ کہا کہ تلک القرآن نقص علیک من انبائیہ، یہ وہ بستی کے لوگ تھے جن کے قصے ہم آپ کو سنا رہے ہیں، ان کے پاس رسول واضح نشانیاں لے کر آئے لیکن انہوں نے ایمان لا کر نہیں دیا، اور جب لوگ اس طرح ہٹ دھرم ہو جاتے ہیں تو پھر فساد مچانے والوں کے دلوں پر ہم مہر لگا دیتے ہیں۔ جب کسی چیز پر مہر لگا دی جائے، اسٹامپ لگا دیا جائے ایک بار، تو پھر جو چیز اندر ہے وہ اندر رہ جاتی ہے، وہ باہر نہیں نکل سکتی اور باہر کی چیز اندر نہیں جا سکتی۔ تو جو فساد ان کے دلوں میں بھرا ہوا تھا وہ رہ گیا، جو بگاڑ تھا ان کے اندر، اور ایمان کا نور ان کے دلوں میں داخل نہیں ہو سکا، اللہ تعالیٰ نے وہ راستہ ہی بند کر دیا ان کے لیے۔ اور فرمایا کہ اگر یہ لوگ تقوی اختیار کرتے، اللہ کے نبی کو مان لیتے، تو ہم آسمان و زمین سے برکتیں ان کے لیے کھول دیتے، دروازے کھول دیتے، لیکن انہوں نے ظلم کیا، جھٹلایا اللہ کو، تو ہم نے ان کو سخت عذاب سے دوچار کیا۔ فرمایا گیا کہ ان کے پاس رات میں سوتے وقت اچانک ہماری پکڑ آ گئی، اور یہ سو رہے تھے، پکڑ پتہ بھی نہیں چلا ان کو۔ صبح کام کے لیے چاشت کے وقت جب نکلتے ہیں، اس وقت کھیل کود میں لگے ہوئے تھے، مست تھے، اس وقت ہمارے عذاب نے ان کو آ کر آد بوچا۔ افامینو مکر اللہ، کیا اللہ کے عذاب اور اللہ کی تدبیر اور اللہ کی طاقت اور اس کے جو لشکر ہیں آسمان و زمین میں، اندیکھے لشکر، اور جو نظر آتے ہیں، جس چیز کو چاہے اللہ تعالیٰ لشکر کے طور پہ استعمال کر لے، اپنی فوج کے طور پر، کیا لوگوں کو اطمینان ہے کہ اللہ کی طرف سے کوئی عذاب نہیں آئے گا؟ اللہ کے عذاب سے وہی لوگ مطمئن ہوتے ہیں جو گھاٹے میں، جو ہمیشہ گھاٹے میں اور خسارے کا سودا کرتے ہیں۔ پھر حضرت موسیٰ علیہ الصلوۃ والسلام کا ذکر ذرا تفصیل سے یہاں آیا کہ کس طرح وہ فرعون کے پاس دعوت دینے کے لیے گئے، اور اس نے مطالبہ کیا کہ آپ کچھ نشانی دکھائیں، تو انہوں نے اپنی لاٹھی زمین پر ڈالی تو وہ سانپ بن گئی، اور ہاتھ جب انہوں نے نکالا تو ایسی چمک اس سے پیدا ہوئی کہ ایسا لگا کہ آسمان و زمین چکا چوند ہو گئے بالکل۔ تو یہ دیکھ کر اس نے، جو ارد گرد اس کے لوگ تھے، انہوں نے کہا کہ یہ تو بڑا کھلا ہوا جادوگر معلوم ہوتا ہے، اور یہ چاہتا ہے کہ تمہیں تمہارے گھروں سے نکال دے، یہ جادو دکھا کر تمہیں بے وطن کرنا چاہتا ہے۔ تو جادوگروں کو بلایا گیا کہ کیا کیا جائے، تو جادوگروں کو بلایا جائے جادو کے کارٹ کے لیے۔ جب ان جادوگروں کو بلایا گیا اور انہوں نے جادو دکھایا، تو موسیٰ علیہ الصلوۃ والسلام نے ان سے فرمایا کہ پہلے تم دکھاؤ کیا دکھا سکتے ہو۔ تو انہوں نے دکھایا، اور قرآن کہتا ہے کہ جاؤ بسحر عظیم، انہوں نے لوگوں کو ڈرا دیا، روب ڈال دیا، ایسا جادو دکھایا، اور بڑا جادو تھا وہ۔ اس کے بعد جب حضرت موسیٰ علیہ الصلوۃ والسلام سے کہا کہ آپ ڈالیں، حضرت موسیٰ علیہ الصلوۃ والسلام نے جب اپنی لاٹھی پھینکی زمین پہ، فَإِذَا هِيَ تَلْقَفُ مَا يَأْفِكُونَ، تو ان کے جو بنائے ہوئے سانپ تھے، حضرت موسیٰ علیہ الصلوۃ والسلام کے عصا اور لاٹھی نے سب کو نگل لیا۔ تو کہنے لگے کہ بھائی یہ جادو نہیں ہے، چونکہ ہم لوگ جادو جانتے ہیں، یہ جادو نہیں ہے، یہ کوئی اور چیز ہے، یہ اللہ کا معجزہ ہے۔ سب واضح لفظوں میں انہوں نے کہہ دیا، اللہ کو جب ہدایت دینی ہوتی ہے تو اس طرح دیتے ہیں کہ ہم تو ایمان لے آئے، جو موسیٰ اور ہارون کے رب ہیں ان پر ایمان لے آئے۔ فرعون نے کہا کہ تم لوگ ایمان لا رہے ہو، ابھی ہم نے اجازت بھی نہیں دی ہے، یہ تو بڑی سازش چل رہی ہے میرے خلاف، اور پورے شہر میں یہ فساد پھیل رہا ہے، موسیٰ اور ہارون کو لوگ مان رہے ہیں، اگر تم نہیں مانو گے تو ہم سولی دے دیں گے، درخت میں لٹکا دیں گے، اور تمہارے ہاتھ پاؤں کاٹ کر رکھ دیں گے۔ یہ سب دھمکیاں دیں، لیکن جادوگروں نے کہا کہ بھائی ہم تو ایمان لا چکے ہیں، ہم سے آپ کیا بدلہ لے سکتے ہیں؟ وما تنقم منا، ایمان سمجھ میں آ گیا، نشانی ہمارے پاس آ گئی، ہم نے مان لیا، اے ہمارے رب ہمیں صبر دیجئے گا، اور اسلام کی حالت میں ہمیں موت دیجئے گا۔ پھر وہ فرعون سے ڈرے نہیں، اور سورہ طہ میں اس کا اور ذکر آیا ہے، کسی طرح بھی ان کے قدموں میں کوئی لغزش پیدا نہیں۔ اس میں ہمارے لیے سبق ہے کہ حالات جتنے بھی سنگین ہوں، لیکن ایمان کی دولت پر ہمیشہ استقامت کی دعا اللہ سے کرنی چاہیے اور اس پر قائم رہنا چاہیے۔ پھر اس کے ساتھ ساتھ حضرت موسیٰ علیہ الصلوۃ والسلام کے اس واقعے کا بھی ذکر آیا، کیسے اللہ تعالیٰ نے ان کو اپنے پاس بلایا 30 راتوں کے لیے، پھر 10 راتوں کا اور اضافہ فرما دیا، اور جب حضرت موسیٰ علیہ الصلوۃ والسلام نے یہ مطالبہ کیا، درخواست کی کہ اللہ ارینی، مجھے دکھائیے، آپ اپنا جلوہ دکھائیے، تو جب فلما تجلّ ربہ للجبل، جب رب کا جلوہ پہاڑ پر ظاہر ہوا، तो कुरान कहता है कि हज़रत मूसा अलैहिस्सलाम ने जब ये देखा तो जालहू दक्का, उसने तो पहाड़ को रेजा रेजा कर दिया, पूरा पहाड़ तहोबाला हो गया। वखर्र मूसा साइक, हज़रत मूसा अलैहिस्सलाम बेहोश होकर ज़मीन पर गिर पड़े। जब होश आया तो कहा, ऐ हमारे रब, आपकी ज़ात पाक है, मैं तौबा करता हूँ आपसे, मैं सबसे पहले आप पर ईमान लाता हूँ। अल्लाह की तरफ से ये कहा गया कि ऐ मूसा, मैंने तुम्हें लोगों पर चुन लिया है, अपना पैगाम भी दिया है, तुमसे कलाम भी किया है, बात भी की है, तुम कलीमुल्लाह हो, अल्लाह से गुफ्तगू करने की तुम्हें सआदत हासिल हुई है। ये तख्तियाँ जो तौरेत की शक्ल में दी गई थी उसमें लोगों के लिए हिदायत थी, वो लेकर हज़रत मूसा अलैहिस्सलाम अपने कौम की तरफ वापस हुए। फिर हज़रत हारून से पूछा कि भाई ये क्या हुआ है, मेरे गायबाने में लोग बछड़े की और गाय की इबादत करने लगे हैं, उसको पूजने लगे हैं। हज़रत मूसा अलैहिस्सलाम ने हज़रत हारून ने फरमाया कि मैंने इनको बहुत समझाया लेकिन इन्होंने मान कर नहीं दिया। हज़रत हारून जो है माँ शरीक भाई थे हज़रत मूसा अलैहिस्सलाम के और बड़े भाई थे। उन्होंने फरमाया कि देखिए, सख्त गुस्से में थे हज़रत मूसा अलैहिस्सलाम कि ये क्या हो गया, मैं अल्लाह से मिलने गया और यहाँ लोग शिर्क में पड़ गए। तो उन्होंने तो हज़रत हारून के बाल पकड़ लिए दाढ़ी के कि ये तुमने क्या किया, सर के और दाढ़ी के बाल पकड़ लिए, तुम्हारे रहते हुए लोग गुमराही में मुबतला हो गए। कहा कि हम पर रहम कीजिए, हमने बहुत समझाना चाहा लेकिन ये आपका इंतज़ार किया कि आप आकर और वजाहत कर देंगे और हमारी बात मानने को तैयार नहीं। फिर दोनों भाइयों ने दुआ की अल्लाह रब्बुल इज़्ज़त से, और जिस दुआ में ये भी शामिल था कि हमारे लिए हमेशा हिदायत लिख दीजिए, और हमारे रब सिर्फ चंद बेवकूफ़ों ने जो हरकत की है उसकी बुनियाद पर हम सबको अजाब मत दीजिए, हमें माफ़ कर दीजिए, हमारे लिए हसनात लिख दीजिए और हिदायत लिख दीजिए। अल्लाह की तरफ से वादा हुआ कि मेरी रहमत तो हर चीज़ पर शामिल है, जिनको मैं चाहता हूँ अजाब भी देता हूँ, लेकिन मेरी रहमत ऐसी है कि मैं लिख दूंगा इस रहमत को उन लोगों के लिए जो नमाज़ कायम करते हैं, जो ज़कात देते हैं, जो नबी उम्मी की इत्तबा करते हैं, हम उस रहमत को सबके लिए लिख देंगे। फिर सूरह आराफ में हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से कहा गया इन तमाम नबियों के जिक्र करने के बाद कि आप ऐलान कर दीजिए कि मैं तमाम लोगों के लिए रसूल बनाकर भेजा हूँ, इन्नी रसूलुल्लाह इलैकुम जमीआ, सिर्फ अरब के लिए नहीं, एक मुल्क के लिए नहीं, पूरी इंसानियत के लिए मैं नबी और रसूल बनाकर भेजा गया हूँ। फिर आगे बनी इसराइल के पास गुमराहियों का जिक्र है कि जब उन्हें मना किया गया था कि वो हफ्ते के दिन शनिचर के दिन शिकार ना करें, और इत्तेफाक से मछलियाँ उसी दिन आती थी, सिर्फ इबादत का दिन बनाए जैसे जुमे का दिन है हमारे लिए, लेकिन वो इबादत छोड़कर शिकार तो नहीं करते थे लेकिन मछलियों को एक जगह जमा कर लेते थे। तो इस गुमराही पर और इस अल्लाह की नाफरमानी और मुखालफत की वजह से सख्त अजाब आया, उनको बंदर बना दिया गया, उनको खिंजीर बना दिया गया। ये बनी इसराइल के मुख्तलिफ अदवार गुजरे हैं और मुख्तलिफ अलग अलग लोगों पर इस किस्म के अजाब आए हैं जिनका जिक्र आ रहा है। इसमें तीन तरह के लोग थे, कुछ वो लोग थे जो बुराई करने में लगे थे, कुछ वो लोग थे कि जो जो खामोश थे, कुछ वो लोग थे जो मना कर रहे थे। तो कुरान ने खामोश रहने वालों का कोई जिक्र नहीं किया है, ज़कर आन जिक्र इस साकित, कि जो खामोश थे, सकत आन जिक्र इस साकित, जो खामोश थे कुरान ने उनका तذکرہ भी नहीं किया। लेकिन वो लोग जो लोगों की इस्लाह की बात कर रहे थे, मना कर रहे थे कि ऐसा मत करो, कुरान ने उनका बहुत अच्छे अंदाज से जिक्र किया और फरमाया इन्ना ला नुज़ीउ अजर अल मुस्लिहीन, इस्लाह करने वालों का अजर हम ज़ाया नहीं करते। जब भी कोई गलत काम हो रहा हो, एक आदमी भी अगर खड़ा हो जाता है कि ये नहीं होना चाहिए, ये गलत है, उस शख्स से ज़्यादा अल्लाह की निगाह में इज्तिमाई एतबार से जो अमल होते हैं और आमाल होते हैं उनमें इससे ज़्यादा कोई महबूबियत की चीज़ नहीं। फिर जो वादा खिलाफियाँ की थी बनी इसराइल ने, इसी ज़िम्न में अल्लाह ताला ने अपनी पूरी इंसानियत को वादा भी याद दिलाया जो अल्लाह ताला ने अहदे अलस्त की शक्ल में लिया था, हर बंदे से उसकी रूह से ख़िताब करके कि अलस्तु बिरब्बिकुम, क्या मैं तुम्हारा रब नहीं हूँ, और सब ने गवाही दी थी कि आप हमारे रब हैं, हम इस बात की गवाही देते हैं। फिर अल्लाह ताला ने एक ख़ास शख्स का जिक्र किया, मुफस्सरीन कहते हैं कि वो बलाम बिन बागूरा था, कि अल्लाह ने उसको बड़ा इल्म दिया था, बहुत समझ दी थी, लेकिन उन सब को छोड़कर गलतियों में बुराइयों में मुबतला हो गया। अखलद इलल अर्ज़ वत्तबअ हवा, ज़मीन की तरफ माइल हो गया, ख्वाहिशात के पीछे चलने लगा। फनसलख मिनहा, और अल्लाह ने जो निशानियाँ दी थी, अल्लाह ने जो उसको इल्म दिया था, उन सब को छोड़ दिया। तो कुरान ये कहता है कि उसकी मिसाल ऐसी है जैसे कुत्ते की मिसाल होती है, उस पर अगर कुत्ते पर आप कोई चीज़ सवार कर दें, कोई चीज़ रख दें, तब भी वो हाँपता रहता है, उसको अगर आप यूँ छोड़ दें तब भी हाँपता रहता है, यानी उसकी जो एक आदत है हाँपने की वो नहीं जाती। ऐसे ही ये शख्स भी है कि जो बुराई करता है उस बुराई से बाज आने को तैयार ही नहीं है। तो कुरान ने सिर्फ एक शख्स का जिक्र नहीं किया बल्कि ऐसे तमाम लोगों का जो इल्म होने के बावजूद, अल्लाह का नूर मिलने के बावजूद, वो काना मिनल गावीन, उसके बावजूद गुमराहों में मुब्तला हो जाते हैं। और हकीकत यह है कि कोई इंसान अपने बारे में कोई दावा नहीं कर सकता। इंसान को चाहे जितना इल्म मिला हो समझ में, अगर अल्लाह की हिदायत और उसकी इस्तकामत ना हो तो इंसान कभी भी राहयाब नहीं हो सकता। वहीं फरमा मैं यह दिल्ला फहू अल मोहतदी, जिसको अल्लाह हिदायत पर कायम रखे वही रह सकता है। बाकी किसी भी हालत में आज भी इस दुनिया में देखा जाता है बहुत बड़े बड़े दीन के मानने और जानने वाले, और उसके बावजूद आखिर उम्र में कोई ऐसा काम, ऐसी हरकत हो जाती है। बहुत से ऐसे उलमा गुजरे हैं जिन्होंने बड़ी बड़ी किताबें लिखी इस्लाम के लिए, और आखिर में ऐसा उनके ऊपर दौर आया कि उन्होंने इस्लाम के ख़िलाफ़ उसी कलम से किताब लिख दी, कोई एक अमल ऐसा कर दिया। अभी सऊदी अरब में अल्लाह ताला फितनों से बचाए, आजमाइश से हर मुल्क के उलमा को और दीन पर चलने वालों को बचाए। ऐसे ऐसे उलमा का तज़किरा आ रहा है शाम में और सऊदी अरब में, वो ऐसे बयानात दे रहे हैं कि यकीन ही नहीं आता है कि वो इस्लाम के ख़िलाफ़ या जो असल इस्लाम है उसके ख़िलाफ़ ऐसी कोई बात कह सकते हैं। वो बातिल का साथ देने के लिए तैयार है, उनकी ज़बान बिक चुकी है, उनका कलम बिक चुका है। तो हकीकत में कुरान ने इस तरफ इशारा किया है कि हमेशा अल्लाह से दुआ करनी चाहिए कि साबित कदमी रहे, इस्तिकामत रहे आखिरी सांस तक, उसके बग़ैर फिर कुछ भी नहीं है। इसलिए कि इंसान के जो आमाल हैं उनका दारोमदार तो उसके आखिरी अंजाम पर है। फिर अल्लाह ताला ने कुरान मजीद का तذکرہ किया है कि लोगों के लिए हिदायत है, बसीरत का सामान है। और फिर सजदे की सबसे पहली आयत इसमें आती है जिसमें ज़िक्र है कि जो फरिश्ते हैं अल्लाह के सामने वो कभी भी अल्लाह के सजदे से, उसकी इबादत से किब्र और गुरूर नहीं इख्तियार करते, उससे नहीं हटते, और हमेशा वो अल्लाह के लिए सजदा करते रहते हैं। अल्लाह ताला हमें सजदा करने वालों में, इबादत करने वालों में शामिल फरमाए और हमेशा राह रास्त पर कायम रखे। आमीन वाखिर दुआ।